பயிலி வந்தா அத்தியாயம் சார் அனி அமி ஏக் தேகி சா பத் சம்மா பட்னேச்சாம் ஏக் தேகி சா அனி அமிலி அத்தியன் கர்தே பாயக்கு கண்ட வையோ பயிலி வந்தாக்கு பத்ர ஜஸ்மா சாய் எவ்வளோ சாச்சை முக்தி பாயக்கு வியக்தி அர்த்தத் எவ்வளோ சாச்சு கிறிஸ்டியன் अर्थात् बाइबलमा यो खण्डमा यसरी बयान गरेको छ परमेश्वरको छोराछोरी भनेछ भनेपछि उनीहरूले जन्म पाएका छन् छोराछोरी हुनलाई शारीरिक जन्मले त हाम्रो बुवा आमाको सन्तान मात्र हुन्छ तर आत्मिक जन्मद्वारा हामी परमेश्वरको सन्तान हुन्छौँ अनि यदि हामी एउटा क्रिस्चियन परिवारमा जन्मे पनि अर्थात् हाम्रो बुवा आमा परमेश्वरको साँचो जनहरू होलान् रे तैपनि उहाँबाट जन्मिँदा हामी क्रिस्चियन भएर जन्मिँदैनौँ हामी चाहिँ हराएको पापीको रूपमा जन्मिन्छौँ अनि त्यसैले यीशु ख्रिस्टले यूहन्ना 3:3 भन्नुभयो साँचो साँचो म तिमीहरूलाई भन्दछु कोही मानिस नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन उसले नयाँ जन्म पाउनै पर्छ अनि त्यसैले नयाँ जन्म आत्मिक जन्म परमेश्वरबाटको जन्म पवित्र आत्माबाटको जन्म चाहिँ केबाट हुन्छ परमेश्वरको बिउबाट हुन्छ परमेश्वरको बिउ के हो परमेश्वरको वचन हो भनेको छ यो अविनाशी बिउ यो जिउँदो परमेश्वरको बिउद्वारा अर्थात् कसरी बाइबल यो किताब यसको सन्देश के हो त्यो सन्देश त्यसको मुख्य सन्देश हो सुसमाचार ख्रिस्ट येशु हाम्रा पापहरूको लागि मर्नुभयो गाडिनुभयो र पवित्र शास्त्र मुताबिक उहाँ तेस्रो दिनमा बौराइनु भयो येशु ख्रिस्टमा विश्वास गरेर उहाँको बलिदान उहाँको रगतमा विश्वास गरेर उहाँको बौरी उठाइमा विश्वास गरेर चाहिँ एउटा व्यक्तिलाई परमेश्वरले नयाँ जन्म दिनुहुन्छ हामीले सुनेर मात्र पनि पुग्दैन सुन्नु त पर्छ तर हामीले हृदयमा चाहिँ लिनुपर्छ जसरी एउटा बिउ चाहिँ जमिनभित्र छिरेन भने त्यसले कुनै पनि फल फलाउँदैन एउटा कडा न कडा जमिनमा छरेको बिउ चाहिँ चराले आएर खाइदिन्छ त्यो नाश हुन्छ तर परमेश्वरको वचनलाई जब हाम्रो हृदयभित्र मिसाउँछौँ विश्वाससँग मिसाउँछौँ तब हामीलाई चाहिँ पवित्र आत्मा परमेश्वरले नै नयाँ गरी जन्माउनुहुन्छ अनि यो कुरा हामीले अध्ययन गर्दै 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 आएका छौँ भने यो धेरैचोटि दोहोऱ्याइन खाँचो छ किनभने धेरैजनालाई चाहिँ आफ्नो मुक्तिको बारेमा चाहिँ अलमल छ अनि साँचो सुसमाचार पाउन गाह्रो छ अहिले चर्चहरू धेरै छ किताबहरू धेरै छापिँदैछन् बाइबल पाइन्छ तर अस्ति एकजनाले भने जस्तै घरमा बाइबल त थियो उहिलेदेखि थियो तर यसको अर्थ म बुझ्दिनँ थिएँ अनि त्यसैले मैले पढ्नु पनि छोडेँ त्यसैले हामीलाई चाहिँ परमेश्वरको वचन अर्थहरू जान्नु छ अनि त्यसको लागि चाहिँ हामीलाई परमेश्वरको सहायता चाहिन्छ हाम्रो ध्यान लगाऊ अनि आउनुहोस् मसँग यो खण्ड हेरौँ पहिले हुन 4:1 छ यहाँ लेखेको छ प्रियहरू हो हरेक आत्मालाई विश्वास नगर तर आत्माहरू चाहिँ परमेश्वरबाटका हुन् कि होइनन् भनी तिनीहरूलाई जाँचेर हेर किनकि अनेकौँ झुटा भविष्यवक्ताहरू संसारमा निस्किआएका छन् यसैबाट तिमीहरूले परमेश्वरका आत्मालाई चिन येशु ख्रिस्ट शरीरमा भई आउनुभएको हो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्वरबाटको हो अनि येशु ख्रिस्ट शरीरमा भई आउनुभएको हो भनी स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाटको होइन यो चाहिँ ख्रिस्ट विरोधीको आत्मा हो जसको विषयमा त्यो आउँछ भन्ने तिमीहरूले सुनेका छौ र अहिले पनि संसारमा छँदैछ अब 4 हे साना नानीहरू हो तिमीहरू परमेश्वरका हौ र तिमीहरूमाथि विजयी भएका छौ किनभने जो तिमीहरूभित्र हुनुहुन्छ उहाँ चाहिँ संसारमा हुने भन्दा महान हुनुहुन्छ तिमीहरू संसारका हुन् यसकारण तिनीहरू संसारकै कुरा गर्दछन् र संसारले तिनीहरूका कुरा सुन्दछ हामी चाहिँ परमेश्वरका हौ जसले परमेश्वरलाई चिन्छ उनले हाम्रो कुरा सुन्छ, जो परमेश्वरको होइन त्यसले हाम्रो कुरा सुन्दैन। यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मालाई चिन्छौँ। यो खण्ड जुन हामीले पढ्यौँ यसलाई चाहिँ यसरी शीर्षक दिन सकिन्छ, परमेश्वरको कि संसारको। शीर्षक यही दिन सकिन्छ किनभने त्यही शब्दहरू छन्, परमेश्वरको, परमेश्वरबाटको हो यो संसारबाटको हो। शीर्षक तपाईँ कहाँबाट हुनुहुन्छ, तपाईँ परमेश्वरको हो कि संसारको हो? यसलाई अर्को तरिकाले पनि शीर्षक दिन सकिन्छ किनभने यही छ पदमा छ, सत्यको आत्मा कि भ्रमको आत्मा। अर्थात् सत्यको आत्मा कि झुटको आत्मा, तपाईँ कतातिर हुनुहुन्छ? म एक समय पुरै संसारको थिएँ, म एक समय पुरै झुटमा थिएँ, 20 वर्षको उमेरमा 2040 साल म चाहिँ एक्लै मेरो साथीको घरमा पढिरहेँ यो कुराहरू। म कहिले चर्च गएको थिएन, अनि परमेश्वरको वचनहरू पढिरहेको थिएँ, मेरो साथीले लेखेको चिठी पढिरहेको थिएँ, अनि विभिन्न किताबहरू प्रभुले कहाँ कहाँबाट मलाई ल्याइदिनु भयो। सयौँ प्रश्नहरू थिए, यीशु को होला, यो बाइबल सत्य होला, के साँच्चै यीशु भन्ने थियो एउटा व्यक्ति? यो सब प्रश्नहरूको जवाब पाउँदै थिएँ। त्यसो यीशु एउटा गुरु मात्र हो कि? प्रश्न सोध्दै गएर नि कि यीशु साँच्चै परमेश्वरकै पुत्र हो त, के छ प्रमाण? प्रश्नहरूको जवाब पाउन थाल्यो। उहाँको जिहान 3 दिनपछि रित्तो थियो भनिन्छ, के उहाँ साँच्चै मरेर जिउँदो हुनुभयो? यी सब प्रश्नहरूको सबै जवाब रहेछ प्रियहरू हो। अनि म जसलाई खास यसरी सुनाइने बुझाइने मैले मौका पाएको थिएन, जस्तो तपाईँ पाइरहनु भएको छ, यति थोरै जानेको व्यक्ति, यति हराएको व्यक्ति, यति केही नजानेको व्यक्तिलाई चाहिँ परमेश्वरले ज्योति दिनुभयो। सपनामा होइन, उहाँको पवित्र वचनबाट, यो नै हो तपाईँको वचन ज्योति हो, यो आजको अन्धकार संसारमा बलिरहेको। अनि जानी नजानी म ध्यान दिइराखेँ, अनि प्रभु यीशु ख्रीष्टलाई मेरो व्यक्तिगत मुक्तिदाता र प्रभु भनेर त्यो बेलादेखि चिन्दै आएको छु। अनि म आज भन्न सक्छु म चाहिँ संसारको होइन, म परमेश्वरको हुँ। म आज भन्न सक्छु म भ्रममा छैन, म सत्यमा छु। कतिले भन्छन् ए तिमी त घमण्डी रहेछ, तिमी मात्र राम्रो भन्दो रहेछ। होइन त्यो भने होइन, म राम्रो छैन, म त पापी हुँ, म अरूभन्दा केही पनि राम्रो छैन, म नरक जान लायक, म परमेश्वर सन्तान हुन योग्य छैन, म स्वर्ग जान लायक छैन। यी सबै कुरा त मैले उहाँको पुत्र येशु ख्रीष्टको बलिदानद्वारा पो पाएको हो, मैले सित्तैमा पाएको हो, उहाँको पुत्र येशु ख्रीष्टको रगतद्वारा किनिएको हो। अनि त्यसैले तपाईँले पनि पाउन सक्नुहुन्छ, यसरी नै भन्छु अनि यसरी नै तपाईँहरूलाई पनि सुनाउँदैछु आज। त्यसैले शीर्षक चाहिँ यस्तो छ, परमेश्वरको कि संसारको, सत्यको आत्मा कि भ्रमको आत्मापट्टि। अनि एक पदमा चाहिँ हामीलाई चाहिँ के भनेछ भने यो छुट्याओ, यो दुईवटा कुरा चाहिँ छुट्याओ छुट्याओ छुट्याइ भन्नेछ। एक पदमा त्यही भन्नेछ, हेर्नुहोस् प्रियहरू, हरेक आत्मालाई विश्वास नगर, तर आत्माहरू चाहिँ परमेश्वरबाटका हुन् कि भएन पनि तिनीहरूलाई जाँचेर हेर, किनकि अनेकौँ झुटा भविष्यवक्ताहरू संसारमा निस्किआएका छन्। परमेश्वरबाट हुन् कि होइन, के कुरा यहाँ भनेछ? आत्माहरू भनेछ, हरेक कुराको पछाडि आत्मा हुन्छ। तपाईँलाई थाहा थियो? पहिला मलाई थाहा थिएन, पशुपति जान्थेँ, ढोक्थेँ, केही होला कि मेरो बुवाले राम्रो जागिर पाउला कि भनेर। अहिलेसम्म याद छ मेरो बुवा जागिर खोसिँदाखेरि चाहिँ मलाई धेरै फिक्री लाग्थ्यो, सानो कुचियालाई पनि फिक्री लाग्दो रहेछ, यहाँ घरमा पैसा सकिएला भनेर। अनि म चाहिँ ढोगिरहेको थिएँ त्यहाँ, बुवा मेरो बुवालाई चाहिँ मन्त्री बनाइदिनुहोस् अन्त के बनाइदिनु छ, अब कहाँबाट पैसा धेरै आउँछ होइन। अनि त्यो एउटा ढुङ्गा मात्र, पछि यसो हेर्दाखेरि ढुङ्गा मात्र, तर बाइबलले के भन्छ भने त्यो ढुङ्गाको पछाडि चाहिँ एउटा आत्मा छ। अर्थात् मूर्ति पूजालाई प्रेरणा दिने त्यहाँ एउटा झुटो आत्मा छ, किन मूर्ति त मान्छेको हातले बनाएको, कसरी मान्छेहरू एउटा विवेक भएर पनि एउटा निर्जीव वस्तु जसले बोल्न सक्दैन, हेर्न सक्दैन, केही गर्न सक्दैन, आफू जतिले पनि सक्दैन, ढल्दा हामीले उठाउनुपर्छ, उसँग कसरी सहायता मागेको होला? किनभने यसको पछाडि एउटा आत्मा छ प्रियहरू, एउटा शक्तिशाली अन्धकारको आत्माले चाहिँ मान्छेहरूलाई चलाइरहेछ, भ्रमको आत्मा त्यो, तर त्यहाँ सत्यको आत्मा पनि हुनुहुन्छ, अर्थात् परमेश्वरको आत्मा, पवित्र आत्मा जसले चाहिँ उहाँको वचन दिनुभयो, जुन पवित्र आत्माले चाहिँ मरियमको गर्भमा एउटा शरीर अर्थात् प्रभु येशूलाई गर्भधारणमा ल्याउनु भयो, जुन प्रभु येशू स्वर्गको परमेश्वर हुनुहुन्छ तर उहाँ चाहिँ मानिस बनेर आउनुभयो, यो सत्यको आत्मा जो आज हामीसँग बोल्नुहुन्छ र हाम्रो पापहरू देखाउनुहुन्छ र हामीलाई सत्यमा डोर्याउन चाहनुहुन्छ, हामीले ध्यान दियौँ भने त्यसले छुट्याउनु परेको छ। कसरी छुट्याउने? यहाँ कसरी सुरु भएको छ भने एक पदमा चाहिँ एउटा समस्याबाट सुरु गरेको छ यो खण्ड, एउटा समस्या त्यो के भने यहाँ छुट्याउनु पर्छ है, है यहाँ सक्कली नक्कली छ है, बुझ्नुभयो? समस्या पत्रिकामा आउँछ नि, 500 IC नोट चल्दैन भनेर बेला बेला निस्किन्छ, के अरे कहिले पनि चल्दैन के अरे नेपालमा, किनभने धेरै जाली नोटहरू चाहिँ इन्डियाबाट छिरेका छन्, त्यसैले समस्या हो त्यो, किनभने हामी ठगीमा पर्न सक्छ, हामीले सकली जान्नु पर्ने, अनि यहाँ त्यही भन्दैछ हरेक आत्मालाई विश्वास नगर, हरेक सुनेको कुरा हामीले विश्वास गर्नु हुँदैन, हामीले जान्नुपर्छ, हाम्रो प्रत्येक शिक्षक चाहे जोसुकै होस् हामीले त्यो शिक्षक भन्दैमा विश्वास गर्नु हुँदैन, मैले यहाँ प्रचार गर्दाखेरि पनि तपाईँको बाइबलमा हेर्नुपर्छ, तपाईँले मलाई विश्वास गर्ने होइन परमेश्वरको वचनलाई हो, त्यसैले जहिले पनि खोल्नुहोस्, हेर्नुहोस्, पढ्नुहोस्, पढ्न नजान्नेहरू सिक्नुहोस् भनिरहनुको कारण यही हो, किनभने मान्छेमा विश्वास गरेर तपाईँले मुक्ति पाउनेवाला छैन प्रियहरू, तपाईँले परमेश्वरमा र उहाँको वचनमा विश्वास गर्नुपर्छ, तपाईँले कुन जुनसुकी शिक्षक प्रचारक चाहे एउटा किताब होस्, क्रिस्चियन पुस्तक पसलमा किनेको किताब होस् अथवा त्यो पत्रिका होस्, रेडियोमा प्रचारक होस्, टिभीको प्रचारक, इन्टरनेट, युट्युब, जुनसुकै होस्, हरेक आत्मालाई विश्वास नगर, परमेश्वरले त्यही भन्नुभएको छ, मैले त्यही पढ्दैछु, किन? किनभने त्यहाँ झुट्टा भविष्यवक्ताहरू, झुट्टा कुरा सिकाउनेहरू छन्, कहाँबाट उनीहरू आए? किनभने अर्कै आत्माले उनीहरूलाई चाहिँ अभिप्रेरित गरिरहेको छ, त्यो भ्रमको आत्मा छ, परमेश्वरले हामीलाई चाहिँ जोगाउन चाहनुहुन्छ, हामीलाई प्रेम गर्नुहुन्छ, यो त राम्रो हो, परमेश्वर हामीलाई चाहिँ झुटबाट जोगाउँदै हामीलाई सत्यको निश्चयता दिन चाहने परमेश्वर हुन्छ, जो कोही चाहनु मात्र पर्छ प्रियहरू, जो कोहीले जान्न सक्छ, जो कोही खालि हाम्रो हृदय चाहिँ म सत्य चाहन्छु, साँच्चै चाहन्छु भनेर इमान्दारी साथ जो आउँछ होइन त्यो व्यक्तिले चाहिँ जान्नेछ, त्यसैले समस्याबाट सुरु भएको छ, त्यहाँ जाली नोट छ भने जस्तै, त्यहाँ झुटा भविष्यवक्ताहरू छन्, त्यहाँ झुटा आत्माहरू, भ्रमका आत्माले चाहिँ हामीलाई चाहिँ भ्रममा पार्न सक्छ, त्यसैले होसियार सब हरेकलाई विश्वास नगर, जाँच प्रमाणित गर, छुट्याउ भन्दैछ, प्रश्न उठ्छ कसरी? अनि त्यो चाहिँ हामीलाई छैटौँ पदमा बताइएको छ, छैटौँ पदमा चाहिँ समाधानको अभिव्यक्ति छ, छ पदमा हेर्नुहोस् त, यो खण्डको लास्टमा छ पदको पनि अन्तिम वाक्यलाई हेर्नुहोस् त, त्यहाँ के लेखेको छ, यहाँ भनेछ, यसैबाट हामी सत्यका आत्मा र भ्रमको आत्मालाई चिन्छ, समाधान भयो, यसैबाट, यसरी हामी झुट र सत्य छुट्याउँछौँ, यसरी हामी परमेश्वरबाटको हो कि यो संसारबाटको हो छुट्याउन सकिन्छ भनेर भनेछ, एक पदमा समस्या प्रस्तुत गरेछ, छैटौँ पदमा समाधान बताएछ, अनि बिचमा चाहिँ अब व्याख्या गरेछ, बुझिरहनुहुन्छ, अब बिचको व्याख्यामा हामी जानेछौँ, 2, 3, 4, 5 यी पदहरू, अनि यो खण्ड पढ्दाखेरि चाहिँ तिनवटा जोडी छन् यहाँ जुन चाहिँ ख्याल गर्नुहोला, 2 र 3 पदमा एक जोडी छ, 4 र 5 पदमा अर्को जोडी छ, र छैटौँ पदमा पनि अर्को तेस्रो जोडी छ, दुई र तिन पदमा पढौँ के जोडी छ यहाँ, मैले के भन्न खोजेको दुई पदमा यस्तो, यसैबाट तिमीहरूले परमेश्वरको आत्मालाई चिन, येशु ख्रिस्ट शरीरमा भई आउनु भएको हो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्वर बाटोको हो। तिन पद, अनि येशु ख्रिस्ट शरीरमा भई आउनु भएको हो भनी स्वीकार नगर्ने हरेक आत्मा परमेश्वर बाटोको होइन। देख्नु भयो जोडी, त्यो जोडी के हो भने परमेश्वर बाटोको हो, परमेश्वर बाटो होइन। को चाहिँ परमेश्वर बाटोको हो? स्वीकार गर्ने चाहिँ परमेश्वर बाटो हो, स्वीकार नगर्ने चाहिँ परमेश्वर बाटो होइन। के स्वीकार गर्ने? यही भनेछ, येशु ख्रिस्ट शरीरमा भई आउनु भएको हो भनेर स्वीकार गर्नुपर्छ। अर्थात् येशु ख्रिस्ट चाहिँ परमेश्वर चाहिँ मान्छे नै बनेर आउनुभयो भन्ने कुरा चाहिँ स्वीकार गरेको चाहिँ परमेश्वर बाटोको हो। अर्थात् ख्रिस्ट येशु चाहिँ दुवै परमेश्वर पनि हुनुहुन्छ, मानिस पनि हुन्छ, दुइटै व्यक्ति एक व्यक्तित्वमा हुनुहुन्छ। उहाँ जस्तो कोही पनि छैन, उहाँ पुरै परमेश्वर हुनुहुन्छ, पुरै मानिस हुनुहुन्छ, दुइटै चाहिँ एउटै व्यक्ति येशु ख्रिस्ट चाहिँ परमेश्वर मानिस दुवै हुनुहुन्छ। यो स्वीकार गर्ने चाहिँ परमेश्वरबाटको हो, जसले यो स्वीकार गर्दैन यो परमेश्वरबाटको होइन। जति पनि झुटा शिक्षकहरू यहाँ नारायणघाटभरि छन्, काठमाडौँमा छन्, नेपालमा छन्, संसारभरि छन्, यहाँबाट जाँच्ने हो। चाहे चर्च अफ गड होस् आन्सन होम भन्ने, चाहे त्यो अहिले आइरहेको चाहिँ सत्यको वचन रे सच्चाइ रे त्यो होस्, अथवा चर्च अफ क्राइस्ट, चाहे सेभेन्थ डे एडभेन्टिस्ट, चाहे यहोवा त साक्षी, जुनसुकै समूह, मोर्मन, जुनै पनि समूहलाई सोध्ने हो, येशु ख्रिस्ट को हुनुहुन्छ, तपाईँले के स्वीकार गर्नुहुन्छ अनि उसको स्वीकार सुन्ने है। वास्तवमा कतिले चाहिँ चलाक छन्, उनीहरूले चाहिँ हामीलाई हामीले चाहिँ उनीहरूलाई ग्रहण गरोस् भन्ने तरिकाले चलाकी साथ बोल्न सक्छन्। तपाईँलाई थाहा छ है, झुटोहरू आफ्नो झुटलाई बेच्नलाई चलाकी गर्नुपर्छ। नक्कली मान्छेले आफ्नो जाली नोट बिक्नलाई त चलाकी गर्नै पर्छ, एकदम फरक नोट बनाएर ल्याए त भएन नि, सकेसम्म उस्तै तर नक्कली गर्नु पऱ्यो। अनि त्यसरी नै झुटो शिक्षकहरू धेरैजना छन्, अनि हामीले चाहिँ राम्रोसँग चाहिँ जाँच्नलाई चाहिँ मूल कुरा चाहिँ यहाँ दिएको छ, येशु ख्रिस्ट चाहिँ परमेश्वर पनि मानिस पनि स्वीकार गर्छ कि गर्दैन। नम्बर एक जोडी त्यो भयो। अब चार र पाँचमा हेर्नुहोस् त, अर्को जोडी छ चार र पाँचमा, अनि पढ्नेछौँ, हे साना नानीहरू हो, तिमीहरू परमेश्वरका हो र तिनीहरूमाथि विजय भएका छौ, किनभने जो तिमीहरू भित्र हुनुहुन्छ उहाँ चाहिँ संसारमा हुने भन्दा महान हुनुहुन्छ। तिनीहरू संसारका हुन्, यसकारण तिनीहरू संसारकै कुरा गर्दछन् र संसारले तिनीहरूका कुरा सुन्दछ। यहाँ चाहिँ जोडी चाहिँ के छ भने चार पदमा चाहिँ तिमीहरू परमेश्वरका हो, तिनीहरू चाहिँ संसारका हो। देख्नु भयो त्यो जोडी, तिमीहरू, योहन्नाले जसलाई पत्र लेखेका थिए यी पाठकहरू चाहिँ परमेश्वरका सन्तान रहेछ, परमेश्वरका रहेछ, तर तिनीहरू जो चाहिँ नकली क्रिस्चियनहरू, यी झुटा क्रिस्चियनहरू, झुटा शिक्षकहरू चाहिँ संसारका हुन् भनेछ। अनि यहाँ चाहिँ के भनेको छ, कसरी त्यो देखाइएको छ भने, साँचो जो परमेश्वरका हुन्, परमेश्वरका सन्तानहरू चाहिँ संसारसँग एक छैनन्। यहाँ कसरी त्यो व्यक्त गरेको छ भने संसारमाथि विजय भएको छ, त्यो संसारमा हुने भन्दा तिमीहरू उनीहरूमाथि विजय भए, विजय हुनु भनेको त त्यहाँ त युद्ध हुनु पऱ्यो नि होइन र, प्रतिस्पर्धा लडाइँ हुनुपर्ने नि जित्नलाई त होइन र। भनेपछि साँचो विश्वासीहरू चाहिँ संसारसँग मित्र छैन, संसारको मानिसहरूलाई हामी प्रेम गर्छौँ, उनीहरूले मुक्ति पाओस् भनेर हामी उनीहरूको घर घरमै पनि खुल्ला प्रचारहरूमा पनि उहाँलाई सुनाउँछौँ, तर उनीहरूको पापमय बाटोमा, विचारमा, धारणामा चाहिँ हामी अलिकति पनि हामी उहाँहरूसँग मित्रता हाम्रो हुनु हुँदैन। बाइबलमा त भनेछ जो संसारको मित्र हुन चाहन्छ ऊ परमेश्वरको शत्रु हो, कहाँ लेखेको छ त्यो? संसारको मित्रता चाहिँ परमेश्वरसितको शत्रुता हो. कहाँ लेखेको छ त्यो? कसैलाई थाहा छ? कसैलाई थाहा छैन? धन्यवाद. याकुब, याकुब चारको चार हो. धन्यवाद. संसार सितको मित्रता चाहिँ परमेश्वरसितको शत्रुता हो. अनि तिमीहरू परमेश्वरका हो, तिमीहरू त परमेश्वरको मित्र हो भनेपछि संसारसँग तिमीहरू मित्र छैन भन्दछ. तर अब अर्कोमा जान्छ, उनीहरू त संसारका हुन् भनेपछि उनीहरू संसारका त मित्र हुन्. अनि त्यसैले संसारले उनीहरूको कुरा सुन्छ, संसारले उनीहरूलाई माया गर्छ, अनि उनीहरूले पनि संसारलाई प्रेम गर्छन्, अनि उनीहरूको कुरा ठ्याम्मै मिल्छ. तपाईँ चाहिँ कहाँको हुनुहुन्छ? तपाईँ परमेश्वरको कि संसारको? चर्चभित्रमा हुँदैमा तपाईँ परमेश्वरको हुँदैन प्रियहरू, हुँदैन. तपाईँ चाहिँ साँच्चै नै कता हो? अनि परमेश्वरले तपाईँलाई चाहिँ डाक्दै हुन्छ, म कहाँ आऊ, त्यो अन्धकार छोडेर त आऊ. समय हुँदा नै आज अनुग्रहको दिन हो, कृपाको दिन हो, म बचाउँछु, म तिम्रो लागि मरेँ, तिम्रो लागि मैले तिरिदिएको छु, तिमी भ्रममा नबस है. उहाँले चाहिँ हाम्रो पापबाट हामीलाई फर्कन भन्दै हुनुहुन्छ. हामी दुइटैतिर म छु भन्न मिल्दैन. कतिजना धेरैजना त्यस्तो हुन्छ, म त सबै मान्ने हो, म कसैलाई नराम्रो भन्दिनँ. ओहो, कस्तो राम्रो सुनिन्छ है. म त सबैलाई, म सब समान. मेरो एउटा साथी छ, उसको इमेल एड्रेस नै सब समान. म त सब समान है. के ब्याङ्कको मान्छेले सब समान भन्छ? हुन्छ हुन्छ, त्यो आइसी नोट पाँच के फरक पर्छ? सब समान हुन्छ हुन्छ. चेकको साइन मिलाएको छैन त ठिक छ, सब समान हो त, मलाई त साइन नमिले पनि भइहाल्छ. अनि तपाईँ जानुहुन्छ बिजुलीको पैसा तिर्न जान, होइन, उसले भन्छ कति तिर्नु पऱ्यो? 5,000. मसँग त 4,000. ठिक छ, सब समान हो, 5,000 भइहाल्छ. हामी व्यवहारमा त्यसरी गर्दैनौँ. अनि किन सत्यको विषयमा त्यसरी गर्ने? जबकि हाम्रो आत्मा चाहिँ को सवाल छ यहाँ, पैसाको भन्दा पनि ठुलो कुरा छ. सोच्नुहोस्, परमेश्वरले हामीलाई सहायता गर्नलाई यसरी लेखिएको प्रियहरू, कतातिर आफूलाई जान्छ? अनि तेस्रो जोडीमा जाउँ. यो चाहिँ छैठौँ पदमा छ, छैठौँ पद. हामी चाहिँ परमेश्वरका हौँ, जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ, जो परमेश्वरको होइन त्यसले हाम्रो कुरा सुन्दैन. यसैबाट हामी सत्यका आत्मा र भ्रमको आत्मालाई चिन्छौँ. यो तेस्रो जोडीमा के भनेको छ? यहाँ पहिलो कुरा जोडीको एउटा भाग छ, हामी परमेश्वरका हौँ. यो लेखकले आफ्नो बारेमा भन्दैछ. यो लेखक को हो? यो लेखक चाहिँ युहन्ना हो. को युहन्ना भनेको? युहन्ना भनेको चाहिँ प्रभु येशूको 12 चेला मध्ये एक, जो 3.5 वर्षसम्म प्रभु येशूसँगसँगै हिँड्यो. भनेपछि ऊ के हो? ऊ चाहिँ प्रेरित हो, अपसल प्रेरित, जसलाई चाहिँ विशेष अधिकारहरू दिनुभयो. रोग बिमार भूतात्मा दबाउने, आश्चर्य कर्महरू गर्ने, यस्तो अधिकार दिनुभयो उनीहरूलाई. किन? ताकि उनीहरूको सन्देश चाहिँ आधिकारिक हो भन्ने चिनाउनलाई. उनीहरूको त्यो चाहिँ चिन्हहरू, क्रेडेन्सियलहरू, उनीहरूको चिन्हहरू, उनीहरूको प्रमाणहरू हुन् कि अब उनीहरूको लेखौटहरू चाहिँ आधिकारिक हुन्. बुझ्दै हुनुहुन्छ? यो पत्र चाहिँ मान्छेको युहन्नाको मात्र कुरा होइन, यो चाहिँ युहन्नालाई पठाउनु हुने परमेश्वरको वचन हो भन्ने आधिकारिक रूपमा प्रस्तुत गर्नलाई उनीहरूलाई आश्चर्य कर्म गर्ने अधिकार दिनुभएको थियो. आज त धेरै अल्मल छ, जो पनि आश्चर्य कर्म गर्न खोजिरहेको छ, मानव चाहिँ होइन कुनै के भएर ढलेपछि आश्चर्य कर्म गर्ने भन्ने थाहा छ. होइन, छैन आश्चर्य कर्म भन्नाले. परमेश्वरले आश्चर्य कर्म गर्नुहुन्छ, गरिरहनु भएको छ, तर पहिलाको जस्तो तरिकाले होइन. अहिले सबभन्दा ठुलो आश्चर्य कर्म चाहिँ नयाँ जन्मको आश्चर्य कर्म हो. साथै प्रार्थनाद्वारा उहाँले चाहिँ निको पार्ने काम पनि गर्न सक्नुहुन्छ, नसक्नु होइन, तर उहाँको हातमा छ. प्रभु तपाईँको इच्छा भयो भनेर भन्छ हाम्रो रोग बिमारको विषयमा. तर प्रेतहरूको समयमा चाहिँ उसले हात राखेर उठाऊ भनेपछि उठ्थ्यो. त्यो अधिकारै दिइहाल्थ्यो, प्रार्थना गरिरहनु पर्दैन थियो क्या. प्रभु निको हुने कि होइन, गएर निको पार, फरक छ. अहिले त्यस्ता छैन प्रेरितहरू, अलमल नहुनुहोस्. अनि यो मैले धेरैचोटि किन बताइरहन्छु भने, धेरै जसो चर्चहरूमा यो धेरै अलमल छिरेको छ. अनि धेरै जसो नेपालमा के ठान्छन् भने, सबै यस्तै होला भन्ठान्छन्. किनभने हाम्रो नेपालमा हामीलाई इतिहास, क्रिस्चियन इतिहासको आइडिया पनि छैन. भर्खर 40-50-60 वर्ष पनि भएको छैन होला सुसमाचार हाम्रो देशमा छिरेको. तर क्रिस्चियन इतिहासमा हेऱ्यो भने त्यस्तो खालको जुन पेन्टेकोस्टल क्यारिजमेटिक शिक्षा चाहिँ सिर्फ 100 वर्ष मात्र पुरा भयो, मातृभाषा, अन्य भाषा बोल्ने अनि सालाना बलमा गरेर कराउने अनि उफ्रने अनि त्यो अभ्यास चाहिँ 100 वर्ष मात्र पुरानो, अनि हामीले चाहिँ एउटा पुस्तक त्यसको लागि चाहिँ हामीले यहाँ तयार छ, तपाईँ चाहनुहुन्छ भने कन्ट्याक्ट गर्नु पाइन्छ। क्यारिजमेटिकका शिक्षागत सवालहरू 35 वटा प्रश्नोत्तरहरू भनेर अनि थुप्रै अरू किताबहरू पनि छ। अनि त्यसैले गर्दाखेरि त्यो भयो, त्यसैले एकातिर चाहिँ हामी परमेश्वरका हौँ भनेको चाहिँ को भने प्रेरितहरू, अनि त्यसको बारेमा बुझाउँदा त्यसरी योहन्ना र प्रेरितहरू उनीहरूको शिक्षाको कुरा छ। अनि त्यसको विपरीतमा के छ भने जो परमेश्वरको होइन भन्ने छ उनीहरू चाहिँ अर्कोतिर राखेको छ। अनि यो दुई बिचको तुलना चाहिँ कसरी गरेको छ भने साँचो विश्वासीहरूले चाहिँ प्रेरितहरूको शिक्षालाई लिन्छन्, भनेको बाइबलको शिक्षालाई लिन्छन् साँचो विश्वासीहरूले चाहिँ। उनीहरूको उनीहरूलाई चिन्ने तरिका नि त्यही हो, जब बाइबलबाट देखाइन्छ ए है मलाई थाहा थिएन भन्छ, है धन्यवाद भन्छ, है एकछिन बुझ्न गाह्रो होला तर ए रहेछ बाइबलमा यही सिकाएको रहेछ म यही मान्छु भन्छ। त्यो चाहिँ साँचो विश्वासी चिनाउने एउटा तरिका, उनीहरूले चाहिँ प्रेरितहरूको शिक्षा चाहिँ उनीहरूले सुन्छ र स्वीकार गर्छ। तर झुटा क्रिस्चियनहरूले चाहिँ प्रेरितको शिक्षालाई चाहिँ स्वीकार गर्दैन, उनीहरूले चाहिँ यहाँ देखाए पनि उनीहरूले भन्छ तर धेरैवटा चर्च छ जहाँ यहाँ तपाईँले भने जस्तो हुँदैन, त्यो तपाईँको विचार हो भन्छन् उनीहरूले, जबकि यहीँ लेखेको हुन्छ स्पष्ट कुरा। त्यसबाट थाहा हुन्छ को चाहिँ साँचो विश्वासी र होइन। त्यसैले समस्याबाट सुरु भएको छ, जाँच्नुपर्छ सबै थोक विश्वास गर्नुहुन्न, लास्टमा चाहिँ त्यहाँ समाधानको उपाय चाहिँ यहाँ दिएको छ भनेको छ, त्यो चाहिँ बिचमा व्याख्या गरेको छ, अनि तिनवटा जोडीमा चाहिँ यहाँ बताएको हामीले हेऱ्यौँ, अनि यहाँ तिनवटा तुलनाहरू गरेको देख्यौँ यो तिनवटा जोडीमा। पहिलो चाहिँ जुन 2 र 3 पदमा हेर्ने यहाँ चाहिँ साँचो भविष्यवक्ताहरू अथवा प्रचारकहरू र अर्कोतिर चाहिँ झुटा भविष्यवक्ताहरू अथवा प्रचारकहरूको तुलना गरेछ। अनि 4 र 5 पदमा चाहिँ साँचो विश्वासीहरू र झुटा अगमवक्ताहरूसँग फेरि तुलना गरिएको छ, अनि 6 पदमा चाहिँ साँचो विश्वासीहरू र झुटा भविष्यवक्ताहरू फेरि तुलना गरेछ। यहाँ चाहिँ के देख्छ भने झुटा भविष्यवक्ताहरूसँग तुलना गर्दाखेरि चाहिँ साँचो भविष्यवक्ता, साँचो विश्वासी, साँचो विश्वासी यसरी तुलना गरेको छ। अनि तिनवटा कुरामा त्यो चाहिँ के हो भने उनीहरूले के स्वीकार गर्दछन् येशू ख्रिस्टको बारेमा, नम्बर 1, नम्बर 2 संसारसित उनीहरूको सम्बन्ध के छ, नम्बर 2, नम्बर 3 चाहिँ उनीहरूको प्रेरितहरूको शिक्षालाई उनीहरूले लिन्छ कि लिँदैन। अनि त्यसैले हामीले के देख्छौँ भने यहाँ जाँच्ने तरिका सिकाइरहेको रहेछ, किन 1 पदमा त भनेको छ नि कि हरेक आत्मालाई विश्वास नगर तर आत्माहरू चाहिँ परमेश्वरका हुन् कि होइनन् भने तिनीहरूलाई जाँचेर हेर, प्रश्न उठ्छ म कसरी जाँच्ने। अनि योहन्नाले भन्दैछ 3 तरिकामा दिन्छ, परमेश्वरको आत्माद्वारा 3 जाँचहरू दिएको छ। पहिलो जाँच चाहिँ स्वीकारको जाँच हो, दोस्रो जाँच चाहिँ सङ्गतको जाँच हो, तेस्रो जाँच चाहिँ शिक्षाको जाँच हो। अनि त्यो चाहिँ 2, 3, 4, 5, 6 पदमा चाहिँ व्याख्या गरेको छ। शिक्षाको जाँचमा चाहिँ उनीहरूले येशू ख्रीष्ट दुवै परमेश्वर पनि मानिस पनि दुइटै हुनुहुन्छ कि हुनुहुँदैन, स्वीकार गर्छ कि गर्दैन, त्यो भयो उनीहरूले मुखले स्वीकार गर्छ कि गर्दैन येशू ख्रीष्टको के भन्नुहुन्छ। सङ्गतको जाँच चाहिँ उनीहरू संसारबाट अलग छन् कि संसारसँग मित्र छन्, त्यो भयो संसारको जाँच, ए सङ्गतको जाँच है। अनि तेस्रो चाहिँ शिक्षाको जाँच, अर्थात् उनीहरूले प्रेरितहरूको शिक्षालाई लिन्छन् कि लिँदैनन्, लिन्छन् कि नै भन्छन्, त्यो भयो शिक्षाको जाँच। त्यसैले हामी सुरु गरौँ 1 चाहिँ स्वीकारको जाँचबाट, येशू ख्रीष्ट को हुनुहुन्छ भनेर स्वीकार गर्नुहुन्छ भन्ने प्रश्नबाट। अनि यसको लागि चाहिँ 2 खण्ड हामीले भ्यायो भने हेर्न चाहन्छौँ जति भए पनि, अनि हामी 3 जाँच आज हेर्न त पाउँदैनौँ तर हामी बिस्तारै जाउँ, राम्रोसँग हामी सिपालु हौँ, हामी जो जसले प्रभुलाई चिनेका छौँ यो जाँच गर्न सिकौँ। नम्बर 2, जसले प्रभुलाई चिने छैन आफूले जान्छौँ, अब म चाहिँ कतापट्टि रहेछु है, अनि तपाईँ चाहिँ प्रभुपट्टि आइहाल्नुहोस् ढिलो नगरिकन, नठान्नुहोस् अँ म त उहिलेदेखि क्रिस्चियन हो, उहिलेदेखिको क्रिस्चियन अक्रिस्चियन हुनसक्छ, एकदम एकदम खतरा खतरा मैले देखेको नि यो जो विशेष गरी क्रिस्चियन घरमा हुर्किन्छ। त्यसैले हामी अस्ति पनि हाम्रो युवा सङ्गतिमा डेभिड दाइले धेरै सिकाइरहनु भएको थियो, किन सानैदेखि सुनेकोले उनीहरूले चाहिँ थाहा छ मैले त जहिले पनि मानेको त छु नि, कहिले मैले यीशु ख्रिस्टलाई इन्कार गरेको छु र जहिले पनि अँ भनेको छैन, मैले त सबै आउँछ अनि उसले जाउँछ पनि, त्यत्रो सुनेपछि त आउनु पनि पऱ्यो तर सुगा रटाइ मात्र हो त्यो, हृदयदेखि छैन, जीवन परिवर्तन छैन, संसारसितको सम्बन्ध के छ, बाइबलसँग सम्बन्ध के छ, प्रभुसित सम्बन्ध के छ, त्यो छैन। त्यसैले के छ आजका चर्चहरू सांसारिक, उनीहरूको सङ्गत सङ्गतिमा के अरे सङ्गीतमा, उनीहरूको सङ्गतमा, उनीहरूको पहिरनमा, उनीहरूको बोलीमा, उनीहरूको रूप रङ सबै चिज संसारभन्दा केही पनि फरक छैन। अनि त्यसैले गर्दाखेरि चाहिँ साँचो मण्डली साँचो विश्वासी बाइबल अनुसार जाँच्नु पर्यो, हाम्रो आफ्नै आँखाले हेरेर ओहो ठुलो चर्च त्यो रहेछ त्यसपछि त्यो रहेछ साँचो, होइन ठुलो चाहिँ एकदम गलत हुनसक्छ, किनभने प्रभु येशूले भन्नुभएको छ साँगुरो ढोकाबाट भित्र पस्छ, किनभने जीवनमा पुर्याउने ढोका साँगुरो छ र विनाशमा मृत्युमा पुर्याउने बाटो चाहिँ एकदम चौडा छ, अनि त्यहाँ धेरैजना हुन्छ मेरो नाश हुन्छ। प्रियहरू परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, मलाई प्रेम गर्नुहुन्छ, त्यसैले उहाँले चाहिँ हामीलाई चाहिँ यी कुराहरूमा जगाउनुहुन्छ, सचेत गराउनुहुन्छ। त्यसैले सबभन्दा पहिला चाहिँ स्वीकारको जाँचलाई हेरौँ, अनि यसको लागि चाहिँ हामी पत्रुसलाई हेरौँ, पत्रुसको स्वीकार यो चाहिँ मत्ती १६ अध्यायमा हामी अब तुलना गर्दै अध्ययन गर्नेछौँ। मत्ती १६ मत्ती १६ अध्याय अनि हामी चाहिँ १३देखि १७ पद यो खण्ड पढ्नेछौँ। मत्ती १६को १३देखि १७मा यसरी लेखेको छ, अनि याद गर्नुहोस् यो पढ्नु अगाडि यो सन्दर्भमा चाहिँ के छ भने प्रभु येशु ख्रीष्टको साढे तीन वर्षको सार्वजनिक सिकाउँदै हिँड्ने काम भएको थियो। तीस वर्षको उमेरमा तपाईँलाई थाहा छ है, तीस वर्षको उमेरमा के भएको थियो प्रभु येशु ख्रीष्टको हामीले जीवनी अध्ययन गर्दाखेरि कसैलाई याद छ तीस वर्षको उमेरमा के भएको थियो? तीस वर्षको उमेरमा बप्तिस्मा, ठिक, उहाँ चाहिँ त्यो बेलामा चाहिँ इजरायलमा प्रकट गरिनु भएको, नत्र भने त्यत्रो वर्ष के गरिरहनु भएको थियो उहाँ? उहाँ कसैले नचिनिने गरिकन, ओ कुन चाहिँ नासरत भन्ने, कसैले पनि नाम नचिने, भनौँ नाम त सुने हो तर कसैले पनि ठुलो महत्त्वको नठानेको सानो ठाउँमा उहाँ चाहिँ एउटा सिकर्मी काम गरेर बसिरहनु भएको थियो तिस वर्षसम्म। अनि यसबाट पनि के सिक्छ भने परमेश्वरको योजना उहाँको समयलाई हामीले पर्खनुपर्छ। प्रभु येशू त पर्खनु भयो तिस तिस वर्षको उमेरसम्म, अनि सबै चिज राम्रो हुन्छ। अनि त्यसपछि के भयो तिस वर्षको उमेरदेखि तिस एकतिस बत्तिस तेत्तिस साढे तेत्तिस लगभग उमेरसम्म चाहिँ उहाँ इजरायलको गाउँ गाउँ सहर सहरमा चाहिँ उहाँले राज्यको सुसमाचार सुनाउँदै हिँड्नु भयो, अर्थात् उहाँले आफ्नो बारेमा बताउनु भयो, मान्छेको पापको बारेमा बताउनु भयो, परमेश्वर पिताको बारेमा बताउनु भयो, अनि उहाँले दावी गर्नुभयो कि म नै स्वर्गबाट ओर्ली आएको परमेश्वरको पुत्र हुँ। जो कोही धेरै जानेको पनि हुनुपर्छ, मत्ती मर्कुस लुका योहन्ना सरस्वती एकचोटि पढ्नुहोस्, तपाईँलाई स्पष्ट हुन्छ कि येशु ख्रीष्टले दावी नै गर्नुभएको छ म परमेश्वर हुँ, दावी गर्नुभएको छ। अब हामीले चाहिँ कि त उहाँलाई भन्नु पऱ्यो यो झुटो हो, यो दावी चाहिँ साँचो होइन भन्नु पऱ्यो तपाईँले, कि त यो भन्ने व्यक्ति चाहिँ पागल हो भन्नु पऱ्यो, यस्तो दावी गर्ने आफू एउटा मान्छे भएर परमेश्वर हुँ भन्ने को हो यो भने कतिले उहाँलाई पागल भन्यो, कि त तपाईँले भन्नुभयो उहाँ सत्य हो, उहाँ परमेश्वर हो, शरीरमा आउनुभयो, मान्छे नै हुनुभयो, मेरो लागि मर्नुभयो, भौरेर उठ्नुभयो, प्रभु मलाई बचाउनुहोस्, म जिउँदो हुनुहुन्छ आज, भौरी उठेर उहाँ स्वर्ग जानुभएको छ। अनि त्यसैले साढे तिन वर्षमा उहाँले चाहिँ यो सिकाउने सिकाउने क्रममा को अन्तमा लगभग आइपुगेको छ, मत्तीको स्वरमा आइपुग्दाखेरि चाहिँ लास्टतिर आइपुगेको छ, अन्तिम हप्ता त होइन तर अन्तिम महिनाहरूमा चाहिँ आइपुगेको छ है, त्यो याद गर्न चाहिँ एकदम महत्त्वपूर्ण छ। अब पढौँ तेह्रदेखि सत्र पद, जब येशु सिजरिया फिलिपीका इलाकाहरूमा आउनुभयो तब उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्नुभयो, मानिसहरू के भन्छन्, म मानिसका पुत्र चाहिँ को हुँ? अनि तिनीहरूले भने, तपाईँलाई कसैले बप्तिस्मा दिने योहन्न, कसैले एलिया र अरूले यर्मिया अथवा भविष्यवक्ताहरूमध्ये कुनै एक हुन् भनी भन्छन्। अब पन्ध्र पद, उहाँले तिनीहरूलाई भन्नुभयो, तर तिमीहरू चाहिँ नि के भन्छौ, म को हुँ? सोह्र पद, अनि सिमोन पत्रुसले जवाफ दिएर भने, तपाईँ जीवित परमेश्वरका पुत्र ख्रिस्ट हुनुहुन्छ। सत्र पद, अनि येशूले जवाब दिएर उनलाई भन्नुभयो, योनाको छोरा सिमोन, तिमी धन्य हौ, किनकि मासु र रगतले तिमीलाई यो कुरा प्रकट गरेको होइन, तर मेरा पिताले जो स्वर्गमा हुनुहुन्छ। यहाँबाट के कुरो सिक्छौँ? नम्बर एक यो सिक्छौँ कि येशू ख्रिस्ट चाहिँ हेरिरहनु भएको छ मानिसहरूले, संसारभरिका मानिसहरूले उहाँ को हो भनेर भन्दैछ, त्यो हेरिरहनु भएको छ। बाइबलले भन्छ परमेश्वरको आँखा पृथ्वीभरि यताउता दगुर्छ भनेको छ, कुनै बेला दोस्रो इतिहास 16:9 पदमा पढ्नुहोस्, त्यहाँ लेखेको छ कि परमेश्वरको आँखाहरू पृथ्वीभरि संसारभरि यताउता दगुरिरहेछ। के भनेको यो आँखा दगुर्ने भनेको मतलब उहाँ चाहिँ खोजीमा हुनुहुन्छ है, अनि दगुर्ने भनेको मतलब एकदम उहाँ चाहिँ सक्रिय रूपमा हामीलाई जाँच्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, हामीले बुझ्ने भाषा भन्दै हुनुहुन्छ। के कुरा त्यहाँ लेखेको छ, जसको हृदय उहाँप्रति सिद्ध छ भनेको मतलब कुन चाहिँ हृदयले चाहिँ उहाँलाई सत्य साथ ठिकसँग चिन्छ, चिन्न चाहन्छ, बुझेको छ र आउँछ र विश्वास गर्छ र स्वीकार गर्छ। अनि यहाँ चेलाहरूलाई सोध्नु कि के भन्छन् मानिसहरूले, उहाँलाई थाहा नभएको होइन नि फेरि है, उहाँलाई जानकारी चाहिएर खै मलाई थाहै भने के सोचिरहेछन् मान्छे, उहाँलाई सबै थाहा छ, उहाँ त परमेश्वर हुनुहुन्छ। उहाँले उनीहरूलाई चाहिँ यहाँ सिकाउँदै हुनुहुन्छ, धेरै जसो उहाँको सिकाउने तरिका चाहिँ प्रश्नद्वारा थियो। जब शिक्षकले प्रश्न सोध्छ नि, ल बाबु तिमी भन त दुई र दुई जोडेर कति हुन्छ, उसलाई नआएर सोध्या त होइन नि, शिक्षकलाई थाहा छ उसले त सिकाउनु खोजिरहेको हो, बुझ्दै हुनुहुन्छ है। प्रभु येशू असल शिक्षकले सिधै को भन्छन् म भन्छ, खै कसैले त तपाईँ यो नरे अस्ति त्यो टाउको काट्दै थियो हेरेर राजाले, खै जिउँदो भएर आएको तपाईँ भन्ठान्छ, कोहीले हेर्मिया रे तपाईँलाई, कोहीले तपाईँ चाहिँ एउटा भविष्यवक्ता रे, कसैले एलिया रे, अब कुनै पनि मिलिरहेको छ नि यहाँ है, उहाँ त मान्छे होइन नि, उहाँ कुनै पहिला मरेर फेरि पुनर्जीवित होइन, उहाँ त को हुनुहुन्छ भन्ने कुरा चाहिँ नम्बर एक कुरा हो। अनि त्यसपछि प्रभुले सोध्नुहुन्छ तिमीहरू चाहिँ के भन्छ, त्यसैले त्यसबाट के यसबाट अर्को कुरा सिक्छ भने मान्छेहरूले चाहिँ संसारमा उहाँको बारेमा चाहिँ धेरै कुराहरू धारणाहरू छ, जानुहोस् के विचार छ, के विचार छ, धेरै विचार छ आज पनि। नम्बर तिन कुरा यो सिक्छौँ कि व्यक्तिगत रूपमा अब उहाँले चाहिँ हामीलाई सोध्नुहुन्छ, तिमीहरू चाहिँ के भन्छ, म को हुँ? उहाँलाई थाहा छ उहाँको हुनुहुन्छ, तर तपाईँ के भन्नुहुन्छ? अनि आज प्रश्न तपाईँलाई त्यो छ, येशू ख्रिस्ट को हुनुहुन्छ व्यक्तिगत रूपमा तपाईँको लागि? अब सुन्नुहोस् है, कतिले भन्दा मलाई थाहा छ नि उहाँ परमेश्वरको पुत्र हुनु दादा, तर थाहा छ सैतानलाई पनि थाहा छ त्यो, तर सैतानलाई त्यो थाहा पाएर उसले मुक्ति पाएको छैन अनि पाउनेवाला पनि छैन, ऊ नरक जान्छ। त्यो ज्ञान मात्र भएर हुँदैन, तपाईँको हृदयको चाहिँ हो कि होइन। अब हेर्नुहोस् पत्रुस, चौथो कुरा चाहिँ यहाँ के छ भने पत्रुसले चाहिँ आफ्नो स्वीकारोक्ति यहाँ व्यक्त गर्छन्। सोह्र पदमा उसले चाहिँ भन्छ, तपाईँ जीवित परमेश्वरका पुत्र ख्रिस्ट हुनुहुन्छ, भनेको मतलब तपाईँ पितासँग एक हुनुहुन्थ्यो सदा सदादेखि, तपाईँ यो संसारमा मानिसको रूपमा आउनुभएको छ, अनि तपाईँ चाहिँ मसीह हुनुहुन्छ। यो शब्द बुझ्नुहुन्छ है, मसीह, मसीह चाहिँ हिब्रू शब्द हो, जसको माने चाहिँ अभिषेक गरिएको जन, यसको माने चाहिँ परमेश्वर पिताले नै संसारको मुक्तिदाता हुनलाई र एक दिन यो संसारमा राज्य गर्नलाई नियुक्त गर्नुभएको मानिस चाहिँ को रहेछ, उहाँकै ईश्वरीय पुत्र रहेछ। अनि त्यसलाई चाहिँ हिब्रूहरूले चाहिँ मसीह भन्थे। यो शब्द चाहिँ दानियल 9:24 छ, पल्टन पल्टन नोट गरिराख्नुहोस्, मसिह काटिनेछ भनेर त्यहाँ लेखेको छ, अर्थात् पठाइएको मसिह चाहिँ मारिनेछ नराम्रोसँग भनेर चाहिँ उहाँ मारिनुभन्दा 483 वर्ष अगाडि भविष्यवाणीमा लेखेको थियो दानियल 9:24। मसिह अनि ग्रिक भाषामा चाहिँ मसिहलाई चाहिँ कुन शब्द प्रयोग हुन्छ सन्दीप? ख्रिस्ट। त्यसैले ख्रिस्ट चाहिँ ग्रिक भाषामा हो, मसिह चाहिँ हिब्रू भाषामा। त्यसैले हामीले जय मसिह भन्दाखेरि सोच्नु पऱ्यो हामी के भनिरहेछ है, जय मसिह भन्छ तर के भनिरहेछ हामी है? हामीले चाहिँ परमेश्वरले पठाउनु भएको, नियुक्त गर्नुभएको, अभिषेक गर्नुभएको व्यक्तिको पवित्र नाम लिँदैछौँ अनि हल्का रूपमा हामीले लिनु हुँदैन, उहाँलाई प्रशंसा होस् भन्दैछौँ, जय मसिह भन्दाखेरि चाहिँ। अनि पत्रुसले चाहिँ स्वीकार गर्छ। अनि अर्को कुरा यहाँ सिक्छौँ, जब हामीले ठिक स्वीकार गर्छौँ हृदयदेखि समझसहित, सुगर टाइमले होइन, समझसहित हृदयदेखि जब हामी स्वीकार गर्छौँ, जसरी पत्रुसले यहाँ स्वीकार गरे, त्यसरी स्वीकार गर्नु भनेको चाहिँ धन्य हुनु रहेछ, आशिषित हुनु रहेछ, सुखी हुनु रहेछ, यो जान्नु, यो ज्ञान साँच्चै नै हामीसँग हुनु, यो प्रकाश हुनु, खालि यो स्कुलमा पढेको एउटा बालकले जस्तो होइन, तर हृदयमा साँच्चै नै अब जान्यो चिन्यो प्रभु येशूको हुनुहुन्छ भनेर, तब चाहिँ साँच्चै नै हाम्रो सुखको दिनहरू सुरु भए, तब चाहिँ साँच्चै नै हामी आनन्दको दिनहरू बल्ल सुरु भयो, साँच्चै नै तब हामी जिउन थाल्यौँ, किनभने येशू नै जीवन हुनुहुन्छ, जीवनलाई नै हामीले चिनेको छैन भने हामीसँग त जीवनै छैन। प्रभुले भन्नुभयो बाटो छ तेर जीवनमा हो, जीवन र पुनरुत्थानमा हो, जीवनको रोटीमा हो, जीवनको पानीमा हो, जीवनै उहाँ हुनुहुन्छ, त्यसैले उहाँलाई चिन्नु चाहिँ अनन्त जीवन हो अनि धन्य हुनु हो। पत्रुसलाई भन्नुभयो तिमी धन्य हो। अर्को कुरा यहाँ सिक्छौँ कि यसरी ठिकसँग हामीले स्वीकार गर्न सक्नका लागि चाहिँ हामीलाई प्रकट गरिनुपर्ने रहेछ त्यो कुरा। प्रभुले भन्नुभयो मासु र रगतले तिमीलाई यो कुरा प्रकट गरेको होइन, तिमी आफै एउटा मान्छेले तिमीलाई एउटा सिकाएर तिमीले सिकायो होइन, खालि तिम्रो आफ्नै दिमागले यो जानेको पनि होइन, तिमी अरूभन्दा एकदम चलाक भएकोले, बाठो भएकोले पत्रुस यो जानेको होइन, तर तिमीलाई प्रकट गरिएको। सोच्नुहोस् यो बारेमा, सबै कुरा परमेश्वरको बारेमा साँच्चै नै हामीले जान्न चाहिँ हामीलाई प्रकट गरिनुपर्छ, प्रकटै गरिनुपर्छ, एकदम कुनामा बसेर सोचेर हामीले चाहिँ विभिन्न वैज्ञानिक कुराहरू जान्न सकौँला, आइन्स्टाइन आइजाक न्युटन जस्तो सोचेर कसरी चिजहरू चल्छ, कसरी यो चन्द्रमा घुम्छ, कसरी ज्वारबाट आउँछ, हामीले चाहिँ सोचेर विभिन्न तरिकाले अवलोकन गरेर सकौँला, तर परमेश्वरलाई चाहिँ त्यसरी जान्न सकिँदैन, हामीलाई प्रकटै गरिनुपर्छ, हाम्रो दिमागको भित्रबाट खोपडीबाट निस्केर आउँदै आउँदैन। यदि त्यो गर्न खोज्यो भने के हुन्छ थाहा छ तपाईँलाई? झुटो शिक्षा निस्किन्छ, झुटो शिक्षा सबै निस्केको यसरी नै, जब उनीहरूले चाहिँ प्रकट गर्ने किताबलाई बन्द गरे अथवा यसमा चाहिँ आफ्नो विचार घुसाउन खोजे, त्यहाँबाट चाहिँ बहकाउने आत्माहरूले चाहिँ उनीहरूलाई बाटो बिराउन लगाउँछ। प्रकट गरिनुपर्छ अनि परमेश्वरले प्रकट गर्नुभएको छ। वास्तवमा परमेश्वरले प्रकट गर्ने महान तीन तरिकाले चाहिँ अहिलेलाई भनौँ, तीन तरिकाले चाहिँ अझ अरू तरिका थप्न चाहिँ, तर तरिकाले चाहिँ प्रकट गर्नुभएको छ। पहिलो चाहिँ वास्तवमा यो सृष्टिबाट पनि केही कुरा चाहिँ प्रकट गर्नुभएको छ, केही कुरा चाहिँ भन्नाले त्यो चाहिँ अवलोकन गर्न सकिन्छ त्यो, अनि त्यो प्रकट गरिएको, जस्तो कि जब हामी सूर्यलाई त्यत्रो ठुलो आगोको डल्लोलाई हजारौँ वर्षदेखि जलिरहेको छ जलिरहेको छ जलिरहेको छ, त्यो मुसाको पोत्रा जस्तै त्यो सुधिँदा पनि सिद्धिँदैन, झुन्डिरहेछ, फेरि कुनै डोरीले बाँधेको छैन है, कुनै पिलरले ठडाएको छैन, जब त्यो देख्छौँ हामीलाई के प्रकट हुन्छ भने यसलाई सृष्टि गर्ने परमेश्वर चाहिँ अति शक्तिशाली हुनुपर्छ, अति महान हुनुपर्छ, अति बुद्धिमान हुनुपर्छ। अनि त्यसपछि सानो चिजलाई हेरौँ, जब चाहिँ हामी सानो एउटा फुललाई हेर्छौँ, कुनै पनि फुल, एउटा सयपत्रीको फुल भनौँ, जुन चाहिँ फुल स हेर्छौँ, त्यसको कला, त्यसको रङ, त्यसको बासना, त्यसको आकारहरू, डिजाइनहरू जब देख्छ, त्यसको सानो सानो डिटेल झन् हामीले माइक्रोस्कोपहरूले हेर्न थाल्यो भने वाह, यो बनाउने चाहिँ अति नै उहाँ सृजनशील, बुद्धिमानी, र सानो सूक्ष्म डिटेललाई पनि वास्ता गर्ने परमेश्वर रहेछ भन्ने जान्न सक्छ। त्यसो भए उहाँले चाहिँ मलाई पनि वास्ता गर्नुहुन्छ कि भन्ने प्रश्न पनि उठ्न थाल्न सक्छ। तर अझ पनि जान्दैन हामीले उहाँको हृदयमा साँच्चै म प्रति वास्ता छ कि छैन, जान्न सक्दैन। जान्न सकिन्छ र एउटा राम्रो बिल्डिङ देखेर हो हो यो बिल्डिङ बनाउने इन्जिनियर त गजबकै रहेछ, तर उसले मलाई वास्ता गर्छ भनेर कहाँ देखिन्छ र त्यो बिल्डिङबाट? देखिँदैन, खालि उसको कला मात्र देखिन्छ। त्यस्तै परमेश्वरको हृदय चाहिँ जान्न चाहिँ हामीले चाहिँ यहाँ हेर्नुपर्छ। परमेश्वर हृदय जान्नलाई चाहिँ यहाँ हेर्दा चाहिँ उहाँको पुत्रलाई देखाउनुहुन्छ, येशु ख्रिस्टलाई। अनि जब पुत्र येशु ख्रिस्टमाथि हाम्रो आँखा फोकस गर्न थाल्छौँ तब हामी देख्छौँ उहाँ कलवरी क्रुसमा मर्नुभएको, मेरो पापहरू बोकेर उहाँ बलि हुनुभएको, एली एली लामा सबक्थनी भन्दै उहाँ चाहिँ त्यागिनु भएको। उहाँले हामीलाई यस्तो प्रेम गर्नुभएको कि आफ्नै जीवनधरि दिनुभएको, मर्नुभएको। अनि जब जति हामी सोच्दछौँ तब हामीले चाहिँ विश्वस्त हुन्छौँ, साँच्चै परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ, पापीलाई नरकबाट बचाउनलाई उहाँले मानिस भएर आएर मेरो लागि मरिदिनु भयो अनि उहाँ जीवित हुनुभयो। त्यसैले प्रकट गरिनु परेछ, अनि प्रकट चाहिँ कसले गर्ने हो? अब यहाँ सातौँ कुरा त्यसैले यहाँ देख्छौँ, यो प्रकट हुवाई चाहिँ परमेश्वरबाट हुनुपर्छ, कुनै मान्छेले प्रकट गरिदिन सक्दैन। एउटा प्रचारकले प्रचार गर्न सक्छ दिनरात, उसले सुनाउन सक्छ दिनरात, तर उसको यहाँ भित्र छिराइदिने चाहिँ परमेश्वर हो। बुझ्नुहुन्छ? मैले छिराउन सक्दिनँ, जति कराए पनि जति भने सक्दिनँ, म सक्दिनँ भनेर उहिले मैले बुझेँ। एक समय बुझेकै थिएन, म नयाँ क्रिस्चियन हुँदाखेरि चाहिँ मेरो साथीहरूलाई चाहिँ, म कलेजमा थिएँ अमेरिकामा, अनि उसलाई छोड्दिँदैन, साथी तिमीले यो सुन्नुपर्छ, तिमी विश्वास गर्नु, तिमी नरक जाँदैछ, उसलाई सुन्नै मन छैन, मेरो क्लास सुरु लाग्छ, छोड्दैन मलाई, होइन सुन म त जबरजस्ती गर्न खोज्दै हुन्छ है, तर कहाँबाट त्यसरी हुन्थ्यो? अनि केही समयपछि मैले बुझेँ यो त हुँदैन रहेछ, मैले सक्दिनँ रहेछ। त्यसैले म प्रयास पनि गर्दिनँ, प्रचार चाहिँ गर्छु, तर म अहिले पवित्र आत्मामा भरोसा गरिरहेको छु कि उहाँले तपाईँहरूलाई यहाँ हृदयमा चाहिँ प्रकट गरिदिनु भएको छ, म प्रार्थना गरिरहेको छु। अनि त्यसैले पत्रुसलाई भन्नुभयो, पत्रुस रगत र मासुले अथवा मान्छेले आफैले तिमीले यो जानेको होइन, तर स्वर्गमा हुनुहुने मेरो पिताले तिमीलाई प्रकट गरिदिनु भयो, तिमी धन्य हो। प्रियहरू तपाईँ आउँदै गर्नुहोस्, वचन उहाँको हो, सुन्नुहोस्, उहाँले तपाईँलाई प्रकट गरिदिनुहुन्छ, अनि तपाईँ आफै पक्का हुन्छ, आफै पक्का हुनु पऱ्यो नि। कुनै एउटा पास्टर भयो आएर ल तिमी क्रिस्चियन भयो भनेर तपाईँलाई ढुक्क लाग्छ? मलाई त ढुक्क लाग्दैन, यो मान्छे हो, मलाई त परमेश्वरबाट नै मलाई निश्चित हुनुपर्छ। अनि परमेश्वरले निश्चित हुनलाई उहाँले बोल्नुभएको शब्दहरू यहाँ छ, अनि तपाईँ निश्चित हुनुभएको परमेश्वर चाहनुहुन्छ। तपाईँ कतापट्टि हुनुहुन्छ, परमेश्वरको कि संसारको, सत्यको आत्मा कि भ्रमको आत्मा, कतापट्टि हुनुहुन्छ? परमेश्वरले बोलाउँदै हुन्छ। आउनुहोस् हामी प्रार्थना गर्न, हाम्रो समय भएपछि एउटा भजन गाउनलाई चाहिँ त्यसपछि समय लिन सक्छ, प्रार्थना गरौँ। प्यारो परमेश्वर पिता, धन्यवाद छ तपाईँको वास्ता, तपाईँको अद्भुत प्रेम हामी कति थोरै बुझ्छौँ। हाम्रो आँखाहरू खोलिदिनुहोस्, देखाइदिनुहोस्, प्रकट गरिदिनुहोस्, तपाईँको आत्माले मात्र सक्नुहुन्छ। ख्रिस्ट देखाइदिनुहोस्, तपाईँको महान उद्धार प्रकट गरिदिनुहोस्। हृदयमा भएको त्यो पापको खाँचो त प्रकट गर्ने तपाईँ हुनुहुन्छ, तर त्यति मात्र होइन, मुक्तिको उपाय पनि प्रकट गरिदिनुहोस्। बिन्ती गर्छौँ यहाँ जो जति आउनुभयो आज पहिलोचोटि अनि आउँदै हुनुहुन्छ, कतिले मुक्ति पाउनु भएको छैन, उहाँ कोही नाश नभएको होस्, तपाईँको इच्छा यही छ, हामी बिन्ती गर्छौँ। र हामी जो जति तपाईँलाई चिनेका छौँ, हामी प्रभु तपाईँलाई झन् चिन्न सकौँ, अनि तपाईँसँग टाँसिन सकौँ, अनि अरूलाई हामी देखाउन सकौँ। हामी प्रभु हाम्रो स्वीकार, हाम्रो मुखको बोली तपाईँको जनहरूलाई सुहाउँदो होस्, अनि साथै हाम्रो सङ्गत, हाम्रो सङ्गतले हामी परमेश्वरका मित्र हौँ भनेर देखियोस् प्रभु। अनि प्रभु हाम्रो शिक्षा, हामीले विश्वास गरेको सिकाउने कुराहरू चाहिँ प्रेरितहरूको शिक्षा पवित्र वचनबाट मानिसहरूले पाउन सकन्, हामीलाई लिइदिनुहोस्, हाम्रो ओठहरू लिनुहोस्, हाम्रो जीवन लिइदिनुहोस्, हामी यो सानो बगाललाई सहायता गर्नुहोस् प्रभु, तपाईँ बिना
हामी केही पनि गर्न सक्दैनौँ। प्रभु तपाईँको पाउमा पर्दछौँ, धन्यवाद दिन्छौँ प्रभु यीशुको नाम। आमेन। अब हामी एउटा भजन गाउनलाई जान्छौँ अनि बाजाहरूमा भेटिन्छ। तिन सात पाँच ख्रिस्टदेखि मलाई अलग नगरोस्, संसारका भ्रमका सपनाहरू त्यागे, सब पापका मौज मजाहरू, ख्रिस्टदेखि म अलग नरहौँ। के तपाईँको हृदयमा यस्तै छ भने तपाईँ परमेश्वरपट्टिको लाग्नुहोस्।
देखि मलाई अलग नगरोस्, संसारका भ्रमका सपनाहरू त्यागी, सब पापका मोज मजाहरू, ख्रिस्टदेखि म अलग नरहूँ, यीशुदेखि म उहाँकै प्रेममा रहिरहूँ, अटुटसँग गरिरहूँ।
दिदी बहिनीहरू, दाजुभाइहरू,
देख्दा साना कमजोर बानीहरू, ख्रिस्टदेखि म अलग नरहूँ,
सबैजना
यीशुदेखि म अलग नरहूँ, उहाँको मुहारमा देख्न सकूँ, उहाँकै प्रेम
एकैछिन। यहाँ भजनमा कोरसमा हामीले गायौँ, उहाँको मुहार म देख्न सकौँ। कहाँ देखिन्छ उहाँको मुहार? आज उहाँको अनुहार, उहाँको मुहार हेर्ने चाहिँ परमेश्वरले दिनुभएको ऐना यहाँ हो। यहीँ भनेको छ दोस्रो कोरिन्थी 3:18 तपाईँले पढ्न सक्नुहुन्छ। यहाँ चाहिँ हामीले चाहिँ यीशु देख्छौँ, पवित्र आत्माले लेख्नुभएको शब्दहरूमा। कुनै फोटो तस्विर भित्तामा टाँगेर भने होइन, यो सपना दर्शन त्यो होइन। अब हामी गाउनेछौँ नम्बर 4 हुन्छ अन्तमा, 4 नम्बर,
अलग नगरोस् भार परीक्षाले, संसार सारा विरोधमा उठु, आफैलाई इन्कार गर्दै प्रार्थनामा, ख्रिस्टदेखि म अलग नरहूँ, उच्च स्वरमा, यीशुदेखि म अलग नरहूँ, उहाँको मुहारमा देख्न सकूँ, उहाँकै प्रेममा रहिरहूँ, अटुटसँग गरिरहूँ।
अटुट संगति भन्नाले चाहिँ हामी 24 घन्टा यो भवनभित्र बस्ने भनेको चाहिँ कदापि पनि होइन। अटुट सङ्गति भनेको चाहिँ ख्रिस्टसँग हिँडिरहने। हिँड्नुहुन्छ तपाईँ कोसँग? हिँड्नुहुन्छ हरेक दिन? जब तपाईँ बिहान उठ्नुहुन्छ कोसँग कुरा गर्नुहुन्छ? कोही छ तपाईँको कि तपाईँ एक्लै हुनुहुन्छ? तपाईँको के परमेश्वर छ, के मुक्तिदाता छ, कोही हुनुहुन्छ म बुझ्न चाहन्छु भने हामीलाई सम्पर्क गर्नु होला, हामी सक्दो मद्दत गर्नेछौँ। अर्कै समय मलाई टाइम दिनुहोस् भने पनि हामी दिन्छौँ। यसैको लागि हामी यहाँ छौँ। परमेश्वरले तपाईँहरूलाई धेरै आशिष दिनुभएको होस्। अब चाहिँ हामी 15 मिनट जति ब्रेक गर्नेछौँ अनि 15 मिनटपछि लगत्तै त्यसपछि हाम्रो प्रशिक्षणमा जानेछौँ। धेरै धन्यवाद। जय मसिंह।